नमस्कार, कार्यक्रम बलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार सोमबार बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रमको पहिलो भागमा चुनावको तयारी र कार्यक्रमको दोस्रो भागमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको कामबारे छलफल गर्दैछौ। वैशाख 31 गते हुने चुनावको तयारी निर्वाचन आयोगले तीव्र रूपमा गरिरहेको छ। चुनावका लागि सामान्यतया 120 दिन चाहिने बताउँदै आएको आयोगले मिति घोषणा भएको 82 दिनभित्रै चुनाव सक्ने गरी काम गरिरहेको छ। तर अझै पनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नहुँदा तयारीमा असर परिरहेको आयोगको भनाइ छ। आयोगले गएको 18 गतेदेखि नै आचार संहिता लागू गरेर कडाईका साथ अनुगमन समेत थालिसकेको छ। अर्कोतर्फ दलहरूबीच देखिएको मतभेदले पनि चुनावको विषयमा आशंका गर्नेहरूमाथि बल पुर्याएको छ। निर्वाचन आयोगले हिजो विज्ञप्ति जारी गर्दै सरकारलाई चुनावको भरपर्दो वातावरण बनाउन आग्रह गरेको छ। आजको कार्यक्रममा हामी आयोगले चुनावको तयारी कसरी गरिरहेको छ, पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नहुँदा तयारीमा कस्ता कस्ता असर परिरहेका छन् लगायतका विषयमा कुराकानी गर्दैछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा। निर्वाचन आयोगले चुनावको तयारी कसरी गरिरहेको छ?
अब मुख्य काम भनेको त अब एउटा चाहिँ आचार संहिताहरू निर्देशन जारी गरेको छ, आचार संहिता लागू गरेको छ, निर्वाचन कार्यक्रमको तालिकाहरू प्रकाशन गरेको छ, निर्वाचनसित सम्बन्धित नियमहरू बनाउने काम हामीले गरिरहेका छौँ, सामग्रीहरू कहाँबाट कसरी प्राप्त गर्ने भन्ने बारेमा हामीले कतिपय टेन्डरहरू सूचना प्रकाशित गरिरहेका छन्, विदेशबाट ल्याउनु पर्ने सामानको लागि पनि हामीले अनुरोध गरेर पठाइसकेको अवस्था छ, सरकारसँग बजेट मागेर त्यसलाई अब तालिमका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने त्यसको लागि तालिम म्यानुअलहरू बनाउने कामहरू हामीले गरिराखेकै छौँ। अब मतदाता नाउँलाई पनि जुन जिल्लाको चाहिँ के अरे फागुनको 9 गतेसम्म नाम दर्ता भएका जति पनि मतदाताहरू छन् तिनको नाम चाहिँलाई चाहिँ नि अन्तिम रूप दिने त्यो काम चाहिँ हामीले गरिराखेकै छौँ होइन। मुख्यमन्त्री कामहरू हो सबै काम।
पुनर्संरचना आयोगको प्रतिवेदन नपाउँदा तयारीमा कतै समस्या त परेको छैन?
खास गरी हामीले स्थानीय तहको सिमाना र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन लागू भएको हामीलाई चाहिन्छ। प्रतिवेदन आएर मात्रै हुँदैन कि त्यसलाई लागू पनि हुनु पर्यो, किनभने हामीले स्थानीय गाउँपालिका लेभलमा हाम्रो कार्यालय स्थापना गर्नुपर्ने हुन्छ, हाम्रो निर्वाचन अधिकृतको कार्यालयले त्यहाँ कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ। पहिलो कुरो त्यो भयो। त्योभन्दा अगाडि चाहिँ हाम्रो अझ के छ भने मतदाता नामावली जुन छ अहिले हामीले बनाइरहेका छौँ त्यसमा चाहिँ गाविस नगरपालिका भनेर ठेगाना राखेर हामीले मतदाता नामावली अहिलेसम्म दर्ता गरिराखेको अवस्था हो, अहिलेसम्म हामीले जम्मा गरेको कुरा हो। अब त्यो नयाँ प्रतिवेदन लागू भइसकेपछि सबै 1,40,00,000 मतदाताकै ठेगाना परिवर्तन हुन्छ, गर्नुपर्ने हुन्छ। त्यसकारण चाहिँ हामीलाई चाहिँ त्यो पुनर्संरचना आयोगको रिपोर्ट त अति आवश्यक छ, त्यसको आधारमा हामीले थुप्रै कामहरू गर्नुपर्ने हुन्छ होइन। त्यस कारण त्यो एकदम आवश्यक छ। मतदान केन्द्र निर्धारण गर्नुको लागि कुन वडामा को मतदाता हो भन्ने फिक्स गर्नुको लागि, कुन गाउँपालिकामा कति मतदाता छन् को छन् भन्ने निर्धारण गर्नुको लागि एकदम चाहिन्छ। त्यो सीमा निर्धारण आएको प्रतिवेदन हामीलाई औपचारिक रूपमा प्राप्त भएको छैन, तर हामीले के गरिरहेछौँ भनेदेखि जुन हाम्रो जिल्लाबाट जिल्ला प्राविधिक समितिहरूको सहयोग लिएर पुनर्संरचना आयोगले काम गरिरहेको थिए, त्यही जिल्ला प्राविधिक जुन समिति छ त्यस समितिको रिपोर्टहरू हामीले प्राप्त गरेर जिल्ला जिल्लामा हाम्रो जिल्ला निर्वाचन कार्यालयको साथीहरूलाई त्यही रिपोर्टहरू त्यहाँबाट प्राप्त गरेर त्यो अनुसार तपाईँले एक्सर्साइज गर्दै राख्नुहोस्, त्यो अनुसार एउटा मानसिकता बनाइराख्नुहोस्, छलफल गरिराख्नुहोस् कहाँ के छ कसो छ भनेर हामीले त्यो चाहिँ उहाँहरूलाई काममा सक्रियता चाहिँ कायम गर्न सक्रियता बनाउनलाई हामीले भनिराखेका छौँ। त्यसकारण चाहिँ हामीले चाहिँ त्यो रिपोर्ट नआउँदा नआउँदै पनि केही काम चाहिँ हामी गरेका छौँ। भोलि बिहान रिपोर्ट आइसकेपछि भने त्यसलाई हामीले करेक्सन गरेर जानुपर्ने हुन्छ, त्यो समय छोटो भएको हुनाले हामीले छोटै समयमा भने हामीले आफ्नो पाटोबाट कति गर्न सकिन्छ त भनेर हामीले काम चाहिँ गरिराखेकै हो। त्यो
भूकम्प प्रभावित क्षेत्रको लागि छुट्टै योजना छ कि निर्वाचन आयोगले तयार पारेको?
अब हामीले चाहिँ नि अहिले भूकम्प प्रभावित क्षेत्रको लागि भनेर विशेष कार्यक्रम चाहिँ हामीले बनाएका छैनौँ, र अहिलेसम्म भूकम्प गएको 1.5 वर्षभन्दा बढी भइसक्यो होइन। र जुनसुकै ठाउँमा पनि जुन भूकम्प प्रभावित क्षेत्रमा पनि पठन पाठन चाहिँ सञ्चालन भइरहेको अवस्था छ। हामीले चाहिँ प्रायसो विद्यालयहरूलाई मतदान केन्द्रको रूपमा अथवा गाउँ विकास समितिको भवनहरूलाई मतदान केन्द्रको रूपमा हामीले कायम गर्ने गरेको हो पहिले, र त्यो ठाउँमा काम चाहिँ अहिले चलिरहेको अवस्था छ, चाहे प्रिफेक्ट बनाएर होस् चाहे अस्थायी टहराहरू बनाएर होस् जसरी पनि त्यहाँ काम भइरहेको छ, त्यसकारण हामीले तिनै ठाउँलाई प्रयोग गर्नुपर्ने हुन्छ। र कुनै पनि ठाउँमा यदि त्यो पनि छैन भनेदेखि अब त्यसलाई विशेष व्यवस्था चाहिँ कुन ठाउँमा मतदान केन्द्र हुन्छ त्यसको आधारमा हेरेर निर्वाचन आयोगले आफूले गर्न सक्ने भए आफूले गर्छ, होइन भने नेपाल सरकारलाई यो यहाँ यस्तो छ अलिकति चाहियो सहयोग भन्नु पर्ने अवस्था पनि आउँछ।
जनशक्ति व्यवस्थापनको काम चाहिँ कसरी भइरहेको छ? चुनावका लागि चाहिने सुरक्षा कर्मीदेखि अन्य खालका कर्मचारीहरूको कसरी परिचालन गर्नुहुन्छ?
अब हामीलाई चाहिँ एउटा मतदान केन्द्रको लागि हामीले मोटामोटी 6 कर्मचारी चाहिन्छ, सिभिलतिरको स्वयंसेवक यिनीहरू बाहेक, सेक्युरिटीको मान्छेहरू बाहेक अरू 6 चाहिन्छ। अब त्यही हिसाबले अब 21,000 मतदान केन्द्र भयो भने 1,26,000 1,30,000 जति हाम्रो मतदान केन्द्रमा खटिने कर्मचारीहरू चाहिन्छ। र त्यस्तै गरेर निर्वाचन अधिकृतको कार्यालयमा पनि केही कर्मचारी चाहिन्छ। हाम्रो यहीँ केन्द्रीय कार्यालयमा पनि अहिले भइरहेका कर्मचारी त्यति काम नसक्ने हुनसक्छ, अलिअलि हामीले यहाँ पनि केही दक्ष विज्ञहरू लिएर काम पनि गरिरहेछौँ लिनुपर्ने हुन्छ। त्यसकारण चाहिँ नि हामीलाई अब चाहिने चाहिँ सिभिलतिरको कर्मचारी नै हो मूलत, र त्यसकै साथसाथै हामीले चाहिँ नि अहिलेको हाम्रो स्थानीय तह निर्वाचन ऐनले के भन्छ भनेदेखि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतहरू न्याय सेवाको न्यायाधीशहरू अथवा न्याय सेवाका अधिकृतहरू हुनुपर्ने भन्ने व्यवस्था भएको हुनाले त्यसको लागि पनि हामीले नेपाल सरकार कान मन्त्रालय मार्फत चाहिने त्यसको व्यवस्थापनको लागि हामीले अनुरोध गर्ने निर्णय पनि गरिसकेका छ आयोगले, र त्यसबाट पुगेन भने मात्रै हामीले अरू प्रशासन सेवाको कर्मचारीहरूलाई हामीले माग्ने विचार चाहिँ हामीले गरिरहेछौँ। अहिले
राजनीतिक दल सम्बन्धी विधेयक अझै पनि संसदले पारित गरेको छैन, यो विधेयक पारित नगर्दा चुनावको तयारीमा आयोगलाई असर पर्छ कि पर्दैन?
जस्तै अब निर्वाचन आयोग ऐन निर्वाचन आयोगले निर्वाचन आयोग ऐन लगायत नयाँ संविधान आइसकेपछि यो स्थानीय तहको निर्वाचनको लागि अत्यावश्यक ऐनहरू भनेर 5 ऐनको प्रारम्भिक मसौदा बनाएर हामीले पठाएको थियौँ। त्यसमध्ये पनि 4 ऐनहरू चाहिँ पास भएर आइसके, निर्वाचन आयोग ऐन भयो, निर्वाचन कसुर सजाय ऐन होइन, सजाय र कसुर सजाय ऐन, स्थानीय तहको निर्वाचन ऐन, मतदाता नावली ऐन, यी 4 चाहिँ प्राप्त भयो। अब राजनीतिक दल सम्बन्धी ऐन चाहिँ अझ पनि प्राप्त हुन सकेको छैन। त्यहाँ चाहिँ कस्तो छ भने राजनीतिक दल सम्बन्धी ऐनमा भएका निर्वाचन आयोग ऐनमा भएका केही दफाहरू, पहिलेको ऐनमा भएका केही दफाहरू जसले चाहिँ राजनीतिक दलहरूलाई व्यवस्थापन गर्थे, व्यवस्थापन गर्ने दफाहरूलाई हामीले निर्वाचन राजनीतिक दल सम्बन्धी ऐनमा समावेश गरेर हामीले प्रस्ताव पठाएका थियौँ। र अहिलेको चाहिँ हाम्रो निर्वाचन आयोग ऐनमा चाहिँ ती दफाहरू छैनन् किनभने त्यसलाई हामीले राजनीतिक दल सम्बन्धी ऐनमा समावेश गरेर पठाएका थियौँ। अहिले चाहिँ निर्वाचन आयोग ऐन पास भएर आउँदाखेरि त्यो राजनीतिक दल सम्बन्धी ऐनमा जुन ऐनका जुन व्यवस्था थिए त्यो चाहिँ अलि ल्याक भएको छ, त्यसमा चाहिँ भएको आएका छैनन् र हामीलाई चाहिँ अलिकति राजनीतिक दललाई व्यवस्थापन गरेर केही अप्ठ्यारो चाहिँ भएको छ। त्यो अप्ठ्यारोलाई चाहिँ अप्ठ्यारो भएको भए पनि हामी त अब निर्वाचनमा त जानि नै भयौँ होइन, त्यस कारण चाहिँ हामीले त्यसलाई के गर्यौँ भनेदेखि निर्वाचन आयोगले एउटा आदेश पनि जारी गरेको छ, अब आवश्यकता अनुसार अरू आदेश पनि जारी गरेर त्यो ऐन नहुँदाको जुन ग्याप छ त्यसलाई पूर्ति गर्नको लागि आयोगले त्यो ऐन नआउँदा नआउँदै पनि केही आदेशहरू जारी गरेर काम चाहिँ अगाडि बढाउने हामीले चाहिँ प्रयास गरिरहेछौँ, त्यो आदेश पनि जारी गरिसकेका छौँ। खास गरी चाहिँ अब एउटा राजनीतिक दलहरू स्थानीय तह निर्वाचन सम्बन्धी ऐन जुन अहिले आएको छ त्यसले के भन्छ भनेदेखि अब संविधान सभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरू जो छन् यी यदि ती दलहरू निर्वाचन आयोगले जुन अहिले 271 संविधानको धारा 271 अनुसार निर्वाचन परिजनको लागि दर्ता गर्न आएको भएदेखि तिनीहरूले चाहिँ आफ्नो हैसियत अनुसार निर्वाचन चिन्ह प्राप्त गरेर पार्टीको चिन्ह प्राप्त गरेर निर्वाचनमा जान पाउँछन् होइन। यदि संविधान सभामा प्रतिनिधित्व नभएका अथवा हाम्रो अहिलेको संसदमा प्रतिनिधित्व नभएका राजनीतिक दल छन् भने अब तिनीहरूले चाहिँ पार्टीको हैसियतले निर्वाचन चिन्ह प्राप्त गर्दैनन्, स्वतन्त्र निर्वाचन चिन्ह लिएरै लड्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले अब अहिले यति नै दल चाहिँ जान सक्छ भनेर चाहिँ भन्न चाहिँ सकिँदैन। अब हामी हेरौँ होइन, अब मैले कतिको कतिवटा राजनीतिक दलले कति कति ठाउँमा उम्मेदवारी दिन्छन् होइन, त्यसपछि मात्रै यतिवटा दलले भाग लिए भन्न सकिन्छ। अहिले हाम्रो त के छ भनेदेखि एउटा त्यही निर्वाचन चिन्है प्राप्त गरेर के अरे निर्वाचनमा भाग लिने एक खाले दलहरू हुन्छन् जो अहिले संविधान सभामा अथवा हाम्रो संसदमा प्रतिनिधित्व गरिराखेका छन्, र अर्को चाहिँ त्यहाँ प्रतिनिधित्व नगरेका तर हाम्रो 271 अनुसार निर्वाचन आयोगमा दर्ता भएका छन् निर्वाचन परिजनको लागि, त्यस्ता दलहरू पनि हुनु भएको हुनाले अब अहिले त 74 राजनीतिक दलले केन्द्रमा निवेदन हालेको छन् र जिल्लामा निवेदन हाल्ने जिल्लामा निवेदन हालेका केन्द्रमा मात्रै निवेदन हाल्ने चाहिँ अर्को 7 दल गरेर 81 दलले चाहिँ यहाँ निवेदन चाहिँ दिएको अवस्था छ। त्यही मध्येबाट हुन्छ।
वैदेशिक रोजगारीमा गएकाहरूलाई चुनावमा सहभागी गराउने गरी आयोगले कुनै योजना तयार पारेको छ?
वैदेशिक रोजगारमा भएका पढ्न गएका होइन त्योहरू पनि छन्, विदेशमा बसेकाहरू थुप्रै मान्छे छन् जो नेपाली नागरिकहरू हुन्। अब उनीहरू चाहिँ अब हामीले अहिले विदेशमा मतपेटिका थाप्ने त्यो व्यवस्था चाहिँ अहिले सम्भव पनि छैन, हामीले गरेको पनि छैन। त्यसको लागि धेरै साधन र स्रोत आवश्यक पर्छ, त्यसमा चाहिँ अहिले छैन। उहाँहरू चाहिँ यदि नेपालमा आएको बेला पर्यो भने आफ्नो मतदान केन्द्रमा उपस्थित भएर मत दिने हो। यदि उम्मेद्वार हुन चाहनुहुन्छ भने उहाँ उम्मेदवारी दर्ता गरेर उम्मेदवारी गर्ने हो। अब विदेशमा भएकोलाई उहीँ गएर त्यो सुविधाहरू उपलब्ध गराउने अहिले चाहिँ सम्भावना छैन। अहिले हामीले त सकेसम्म धेरै मतदाताहरूले नेपाली नागरिक जो 18 उमेर पुगेको छ उहाँहरूले मतदाता नामले नाम दर्ता गराउनुहोस् भनेर हामी गाउँ गाउँमा पुग्यौँ। गाउँ गाउँमा पुगे, प्रत्येक गाविससम्म पुगे, प्रत्येक नगरपालिका वडासम्म पुगे, तपाईँहरूलाई थाहा छँदैछ। र उहाँहरूले त्यही मौकामा आफ्नो नाम दर्ता गर्नुपर्ने एउटा कुरा हो। अर्को कुरा के भने हामीले प्रत्येक वर्षै पछि वर्षैभरि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा चाहिँ नाम दर्ता गर्ने कर्मचारी हामीले राखेर त्यहाँ दर्ता गरिराखेका छौँ। अब मतदाताको लागि निर्वाचन आयोगले दिन सक्ने सुविधाहरू चाहिँ हामीले उपलब्ध गराएका छौँ भन्ने हामीलाई लाग्छ त्यो होइन। अब त्यसमा चाहिँ उहाँहरूले अलिकति चासो देखाएर अलिकति त्यसप्रति जागरूक भएर आफ्नो नाम दर्ता गरिदिएको भएदेखि एकदम राम्रो पनि हुन्थ्यो। यदि कोही छुटेको छ भने आइन्दा चाहिँ त्यस्तो नछुटोस्, उहाँहरू अलिक सक्रिय भइदिनुहोस् भन्ने हाम्रो कामना पनि हुन्छ। र जसले आफ्नो नाम दर्ता गराइसक्नु भएको छ, जो 18 उमेर पुगिसक्नु भएको छ, उहाँहरूले चाहिँ कमसेकम यसो बिदा मिलाएर हुन्छ कि अथवा अगाडि पछाडि आउने अलिकति एक दुई दिन यताउति गरेर हुन्छ कि आएर आफ्नो जनप्रतिनिधि निर्वाचित गर्ने काममा पक्कै पनि उहाँहरू एउटा चासो देखाएर आफ्नो अधिकार प्रयोग गर्नुहुनेछ भन्ने चाहिँ हामीले एउटा कामना गर्छौँ र उहाँहरूलाई त्यो गर्नुहोस् भन्ने एउटा अनुरोध पनि गर्दछौँ। अनलाइन भोटिङको चाहिँ अहिले छैन, हामी कहाँ व्यवस्था छैन, विदेशबाट अहिले भोट हाल्न सकिँदैन, त्यो तपाईँलाई थाहा भएकै कुरा हो। निर्वाचन आयोगले हामीले के भन्छौँ भने नेपालमा बसेका छन् भने उनीहरूले अनिवार्य रूपमा उहाँहरू गएर गरिदिनुहोस्, आफ्नो अधिकार प्रयोग गर्नुहोस् भन्ने हाम्रो भनाइयो। र विदेशमा भएका पनि विदा अगाडि पछाडि परेका छन् भने सकेसम्म मिलाएर आइदिएदेखि आफ्नो अधिकार उहाँहरूको पनि प्रयोग हुन्छ, राम्रो जनप्रति छानिन्छ, त्यो हाम्रो चाहना हो। होइन हामीलाई विदेशबाट नेपाल आउने उपाय पनि भएन, हामीलाई टिकट पनि छैन होइन, त्यस कारण त निर्वाचन आयोगले चुनाव मात्रै भनेर त कहाँ हुन्छ र भनेर चाहिँ त्यसरी होइन, विकल्प कसरी गर्ने भन्ने बारेमा कुराहरू छन्, छलफल पनि छ होइन। विदेशमा चाहिँ भएकोलाई पनि भोटिङ राइट दिनुपर्छ, उहाँले त्यो भोट दिने सुविधाहरू पाउनुपर्छ भनेर चाहिँ एकदम भनेको छ, हामी एकदम चासो भएर अध्ययन पनि गरेका छौँ, तर त्यो कार्यान्वयन भइसकेका छैन, त्यसको अन्तिम निर्णय त हुनु बाँकी छ होइन। त्यसलाई ठुलो साधन र स्रोत आवश्यक पर्छ। तपाईँको उदाहरणको लागि इन्डियामा कति नेपाली छन् होइन, अब अरबतिर होइन, मलेसियातिर, कुवेत, साउदी अरेबिया, अमेरिका, बेलायत, अस्ट्रेलिया होइन, त्यो सबै मान्छेलाई त्यो किसिमको अधिकारहरू उपलब्ध गराउनलाई होइन कति साधन र स्रोत र कति चाहिएला होइन, त्यो सबै विचार गरेर त्यसमा निर्णय गर्नुपर्ने हो। त्यस कारण त्यसमा एकदम घनीभूत रूपमा छलफल आदि त्यति भएको छ, चासोको विषय पनि हो, हामीले चाहिँ धेरै चासो राखेको पनि छौँ, तर कसरी अगाडि बढ्ने भन्ने ठ्याक्कै निर्णय भइसकेको छैन।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बल्दिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले वैशाख 31 गते हुने चुनावको तयारी र पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नहुँदा तयारीमा परेको असरबारे छलफल गर्यौं। छलफलमा हुनुहुन्थ्यो निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा। कार्यक्रमको दोस्रो भागमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य एवं प्रवक्ता डाक्टर विष्णु पाठकसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिनु नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रमको पहिलो भागमा हामीले चुनावको तयारीका विषयमा छलफल गर्यौं। अब हामीसँग हुनुहुन्छ बेपत्ता पारिएका व्यक्तिको छानबिन आएका सदस्य एवं प्रवक्ता डाक्टर विष्णु पाठक। तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद प्रकाशजी।
यो बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले काम कहाँ पुर्याएको छ, काम कसरी अगाडि बढ्दैछ?
पहिलो हामीले 2071 माघ 28 गते नियुक्ति पत्र पाएको 8 महिनासम्म हाम्रो कार्यालय थिएन, 8 महिना पछाडि हामीले कार्यालय पायौं। नियमावली 13 महिना पछाडि पाएपछि लगभग एक वर्ष भयो हामीले काम जोडतोडका साथ सुरु गरेको र अहिले हामीले 4 महिनाको बेपत्ता परिवारका साथीहरूलाई आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई निवेदनको लागिलाई उजुरी दिन आह्वान गर्यौं। त्यो सकिएर अहिले हामीले प्रारम्भिक कारवाही सकिसकेको अवस्था हो। प्रत्येक व्यक्तिको अलग अलग फाइल निर्माण गरेका छौँ, उहाँहरूका प्रमाणहरू बुझ्ने कामहरू गरेका छौँ। त्यसै गरी प्रारम्भिक कारवाहीबाट अहिले प्रारम्भिक अनुसन्धान पनि सकिन लागेको अवस्था छ। प्रारम्भिक अनुसन्धानबाट हामी विस्तृत अध्ययनमा जाने तर्कमा छौँ। विस्तृत अध्ययन भनेको आगामी मङ्सिरसम्ममा हामीले विस्तृत अध्ययन सक्दैछौँ। विस्तृत अध्ययनका लागिलाई हामीले 25 पेजका प्रश्नावली सहित हाम्रा साथीहरूलाई प्रत्येक जिल्लाको सदरमुकाममा पठाउँदैछौँ र जुन ठाउँमा पीडितहरू सदरमुकाममा आउन सक्नुहुन्न त्यो पीडितको घर आँगनमै गएर विरोध अनुसन्धान जसलाई हामी एन्टी मर्टम डाटा कलेक्सन भन्छौँ त्यसको पनि कलेक्सन गर्नका लागि अहिले हामीले योजना बनाइरहेको अवस्था हो।
त्यो विस्तृत अध्ययनभित्र चाहिँ हामी कस्ता कस्ता जुन तपाईँले पनि भन्नुभयो अलिकति 25 पेजको फारम भराउँछौँ त्यस पछाडिका ती वैज्ञानिक अध्ययन अनुसन्धानका विषय पनि गर्नु पर्लान् शवहरू गाडिएका ठाउँहरू उत्खनन पनि गर्नु पर्लान् ती विषयहरू चाहिँ ती काम चाहिँ कसरी अगाडि बढ्छ।
पहिलो कुरा त हामीले के लेख्छौँ भन्दाखेरि जो मान्छे बेपत्ता हुनुभयो कुन ठाउँबाट कहिले कस्तो अवस्थामा बेपत्ता भयो भनेर त्यो सूचना लिन्छौँ अनि त्यो बेपत्ताको सूचना कसले उपलब्ध गराउँदैछ दाजुले गराउँदैछ भाइले आमा बाबु अथवा गाउँको कसले गराउँदैछ त्यसको हामीले पृष्ठभूमि तयार पार्छौँ। त्यस पछाडि ऊ बेपत्ता हुनुभन्दा अगाडिको ऊ कहाँ कहाँ कुन कुन अवस्थामा के काम गर्थ्यो त्यो पनि सबै हामीले विवरण लिन्छौँ। त्यसको साथसाथमा हामीले ऊ कस्तो अवस्थामा कुन ठाउँबाट बेपत्ता भयो भन्दा उसँग अन्तिम अवस्थामा देखिँदाखेरि जुत्ता कस्ता थिए लत्ता कपडा कस्ता लगाएको अवस्था थियो टोपी कस्तो थियो घडी लगाएको थियो कि थिएन औँठी लगाउँथ्यो कि लगाउँदैन थियो घाँटीमा सिक्री लगाएको अवस्था थियो कि थिएन मोबाइल बोक्थ्यो कि बोक्थेन थियो भनेर एउटा अवस्थामा अध्ययन गर्छौँ। त्योभन्दा अगाडिको अवस्थामा जस्तो आँखामा उसले कुनै लेन्स लाउँथ्यो कि लेन्स भनेको एक दुनै नसर्ने र नगल्ने अवस्थाको वस्तुहरू हुन्छ लेन्स भनेको। त्यस्तै गरी कुनै भागमा अपरेसन गरेको अवस्था थियो कि कुनै पनि हड्डी भाँचिएर स्टिलहरू पाइपहरू लगाएको थियो कि थिएन दाँतको बनावट छिचिरा छ कि छैन दाँत भाँचिएको अवस्था छ कि छैन दाँत बाहिर निस्केको भित्र पसेको थियो कि थिएन भन्ने लगायतका कुराहरू हामीले त्यहाँ अध्ययन गर्छौँ। यो किन पनि अध्ययन गर्छौँ भने यो अध्ययन सूचनाहरू प्राप्त भइसकेपछि कतिपय ठाउँमा प्रकाशजी तपाईँले भने जस्तै उत्खननहरू गर्नुपर्ने हुन्छ। उत्खनन गर्नुपर्दाखेरि त्यो व्यक्ति हाडखोडभन्दा अरू त पाउने अवस्था रहँदैन तर कतिपय अवस्थामा उसँग प्लास्टिकजन्य वस्तुहरू उसले लगाएको र साथमा रहेछ भने त्यो फर्मबाट उसलाई चिन्न सकियोस् भन्ने आधारका लागिलाई हामीले विस्तृत अध्ययनमा पठाउँछौँ। जस्तो अहिले उत्खननकै लागिलाई पनि अहिले नेपालकै एकदमै प्रसिद्ध व्यक्तिहरू राखेर जस्तो प्रोफेसर डाक्टर हरिहर उस्ती प्रोफेसर डाक्टर प्रमोद श्रेष्ठ त्यस्तै गरी चाहिँ हाम्रो रिजेन श्रेष्ठ लगायतका नेपालका भनौँ न पुरातत्त्वविदको डाइरेक्टर भयो राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डाइरेक्टर भयो त्यस्तै गरी राष्ट्रिय प्रहरीको आफ्नो केन्द्रीय अनुसन्धानको एउटा डिएनए अनुसन्धान ल्याब छ त्यसको प्रमुख भयो लगायतका हामीले अहिले टिम पनि बनाएर उत्खननको कार्य पनि हामी अगाडि बढाउनका लागि अन्तिम अवस्थामा पुगेका छौँ। एउटा अवस्था अर्को अवस्था चाहिँ के छ भने हामीले छिटै नै उत्खनन पनि सुरु गर्दैछौँ एउटा अवस्थामा यसको साथै हामीले सम्भावित पीडकलाई पनि बयानका लागि कार्यालयमा बोलाउँदैछौँ।
ककसको चाहिँ त्यो सब गाडिएको ठाउँ त्यस्तो ठाउँ चाहिँ उत्खनन गर्ने भन्ने खालको लिस्ट पनि तयार पारिसक्नुभयो?
हामीले यस्तो छ हामीले पाएको सूचनाको आधारमा भन्दाखेरि हामीसँग अहिले 3000 हाराहारीमा उजुरीहरू सङ्कलन भएको अवस्था हो र ती अध्ययनको अन्तिम चरणमा पुगेको अवस्था छन् वृहत अनुसन्धान थालनी गर्नका लागि। यसरी हेर्दाखेरि हामी के भन्न सक्छौँ भन्दाखेरि ठुलै सङ्ख्यामा हाम्रो अहिले एक सुमुको सूचना हामीलाई प्राप्त भएको सूचनाको आधारमा भन्दाखेरि उत्खनन गर्नुपर्ने सब उत्खनन गर्नुपर्ने अवस्था पनि छ एउटा अवस्थामा। कतिपय अवस्थामा सब उत्खनन गरेर पहिचान नहुने अवस्था पनि रहन सक्छ त्यस्तो अवस्थामा डिएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ। त्यो जो हड्डी हामीलाई प्राप्त हुन्छ त्यो हड्डीको नेपालमा डिएनए हामी निकाल्न सक्छौँ त्यसलाई विदेशमा पठाउनुपर्ने हुन्छ त्यो अवशेषका लाई परीक्षणका लागि भने यहाँ पनि कुन परिवारको हो भनेर यदि एन्टिमर्टम डाटा कलेक्सनले एन्टिमर्टम तथ्याङ्क संकलनले पत्ता लगाउन सकेन भने सम्भावित परिवारहरू आकलन गरेर जस्तो एउटा केन्द्रबिन्दु त्यो लास खनेको ठाउँलाई सब खनेको ठाउँलाई केन्द्रबिन्दु बनाएर त्यसको वरिपरि कतिजना परिवारका बेपत्ता भएका छन् त्यो पहिचान गरेर उहाँहरूको परिवार आफन्तजनबाट पनि ब्लड कलेक्सन गर्नुपर्ने हुन्छ र डिएनए एक्सट्राक्ट गर्नुपर्ने हुन्छ। त्यो चाहिँ नेपालमै प्रविधि अवस्था छ। त्यसैले नेपालमा भएको डिएनए प्राप्त भएको डिएनए र विदेशबाट प्राप्त भएको जुन त्यो अवशेषबाट प्राप्त भएको डिएनए छ कम्प्युटरमा राखेर म्याचिङ गर्नका लागि त्यो प्रोग्राम पनि हामीले विकास गरिसकेको अवस्था हो। म्याचिङ गर्दाखेरि कुनै परिवारमा गएर म्याच भयो भने त्यो अन्तिम दाह संस्कारका लागि हामीले दिनुपर्ने अवस्था हुन्छ। भनेपछि के हो भन्दाखेरि ठुलै संख्यामा हामीले भोलि सब उत्खनन गर्नुपर्ने अवस्था आकलन गरिरहेका छौँ।
जस्तै यति गम्भीर विषय जुन द्वन्द्वका दुईवटा पक्षहरू अहिले सँगै चाहिँ बसेर अगाडि बढिरहेको अवस्था छ, जस्तै सरकार राजनीतिक दल र सुरक्षा निकायहरूको सहयोग बिना तपाईँले जति कुरा भन्नुभयो त्यो गर्न निकै गाह्रो पर्ला जस्तो देखिन्छ। उहाँहरूको सहयोग चाहिँ कतिको पाइरहनु भएको छ?
होइन, यस्तो छ, अब सहयोगको लागिलाई भन्नुपर्दाखेरि आयोग बनाइदिने 8 वर्ष 2 महिना 23 दिन पछाडि बनेको आयोग, हेर्नु है, 8 वर्ष 2 महिना 23 दिन पछाडि बनेको आयोगको 8 महिनासम्म अफिस थिएन, कार्यालय थिएन, भनेपछि सरकारको कति प्राथमिकतामा परेको छ त्यो स्पष्ट छ। अहिले हामीलाई ऐन र नियम र कानुनमा परिवर्तन चाहिएको छ, संशोधन चाहिएको छ, हामीले संशोधन चाहियो भनेको अवस्था छ, त्यो पनि हामीलाई दिएको अवस्था होइन। त्यसै गरी हामीले बेपत्ता पार्ने कार्यलाई अपराधीकरण गर्ने ऐन मसौदै गरेर सरकारलाई बुझाएको 14 महिना भयो। यो भएपछि मात्रै हामीलाई भोलि चाहिँ पीडक पहिचान गरेर कारवाहीका लागि सिफारिस गर्न सजिलो हुन्छ भनेरको अवस्था छ, त्यो पनि दिएको अवस्था छैन। हामीलाई सरकारले नि 70 जना कर्मचारी दिन्छु भनेको, अहिले पनि 42-43 जना ड्राइभर सहितको कुरा गर्नु हो भने कर्मचारी भएको अवस्था होइन। भनेपछि हामीलाई चाहिने भोलि सार्वजनिक सुनवाई गर्नुपर्ने हुन्छ, सार्वजनिक सुनवाईका लागि प्राविधिक कर्मचारीहरू चाहिन्छन् अडियो भिडियो सञ्चालन गर्नका लागि, ती सामग्री पनि छैन, कर्मचारीको पनि छैन। हामीलाई ऐनमा भनौँ न विशेषज्ञहरू हायर गर्न सक्ने भन्ने व्यवस्था छ, तर हायर गर्नुभन्दा पहिला चाहिँ अर्थ मन्त्रालयले स्वीकृतिको छ, स्वीकृतिका लागि पठाएको, उनीहरूले विशेषज्ञ कर्मचारी पनि हायर नगर भन्छ। सरकारले चाहे जति बजेट पनि दिएको अवस्था छैन। मैले तपाईँसँग के भनिरहेको भने हामी यस्तो अवस्थामा काम गर्दैछौँ, विदेशी सङ्घ संस्थाहरूले पनि कतिपय अवस्थामा नेपालमा शान्ति कायम भयो भने हामीले नेपालमा बसेर चीनलाई घेर्ने भारतलाई हेर्ने नीति पूर्ण हुँदैन, नेपाल शान्ति हुनु हुँदैन, अशान्ति भयो भने मात्रै नेपालमा बसेर विदेशी शक्तिहरू चीनलाई घेर्ने र भारतलाई हेर्ने रूपबाट प्रयोग हुने भएकोले उनीहरूले पनि सहयोग गरेको अवस्था छैन। तथापि हामीसँग सबैभन्दा ठूलो ऊर्जा हामीसँग पीडित परिवारहरू हामीसँग साथमा छन्, पीडित परिवारका सङ्घ संस्थाहरू हामीसँग साथमा छन्, पीडित परिवारहरू हामीसँग सँगसँगै हातेमालो गरेर कानमा कान मिलाएर हिँड्ने भएको कारणले हामीले आगामी यो थपिएको 1 वर्षभित्रमा विश्वमा 55 देशले यस्ता संक्रमणकालीन न्यायका कुरा गर्न नसकिरहेकोमा नेपालले चाहिँ संसारको मोडल दिँदैछ 3 वर्षमा।
तर सम्भव होला र सुन सम्बन्धित पक्ष यो कुरा त सरकारले दलहरूले द्वन्द्वका पक्षहरूले बढी सहयोग गर्नुपर्ने, यसलाई चाहिँ चाँडो भन्दा तपाईँले भन्नुभयो शान्ति सम्झौता भएको 6 महिनाभित्र चाहिँ यी आयोग गठन भएर काम गरिसक्ने भन्ने त्यति बेलाको उल्लेख थियो, तर 8 वर्षपछि चाहिँ गठन गरिदिए, त्यसपछिको पनि अवस्था यो छ भनेपछि हामीले त्यो मोडलै क्रिएट गर्छौँ भनेर जुन तपाईँले दावी गर्नुभयो त्यो सजिलो छ?
बिल्कुलै, कसरी विश्व कसरी फेल भएको छ म तपाईँलाई त्यहाँ भन्छु, उनीहरू कहाँ असफल भए भन्दाखेरि पहिला कुरा चाहिँ शान्ति सम्झौता गर्दैखेरि त्रुटि थियो, दोस्रो कुरो ऐन कानुन निर्माण हुँदाखेरि पनि त्यही त्रुटि भएको शान्ति सम्झौता अन्तर्गतबाट बनेको त्यहाँ त्रुटि भयो, तेस्रो कुरो राम्रो होइन हाम्रो है मान्छे भनेर पठाएका अवस्था थियो, राजनीतिक पार्टीका आफ्ना मान्छे पठाएको थियो, स्रोत र साधनको अहिले नेपालमा जस्तै अभाव थियो र त्यहाँभन्दा बढी भन्नु भन्दाखेरि उनीहरूको समयावधि कम थियो, समयावधि थपिँदै थपिन, तर त्यो पार्टबाट हामीले के गर्यौँ भने कोपिङ स्ट्राटेजी भन्छ, कोपिङ म्यानेजमेन्ट भन्छ, हामीले त्यहाँबाट रन लर्न गर्दै कसरी यसलाई लिने भन्दाखेरि हामीले के ल्याग्यौँ भने जति पनि पीडितहरूको सूचनाहरू साथमा छन् त्यो सूचनाहरू चाहिँ हामीले अहिले ठ्याक्क ठ्याक्कै लिपिबद्ध गरिदिउँ। लिपिबद्ध गरिदिँदाखेरि यो आयोगले पूर्ण काम गर्न पाएन भने पनि लिपिबद्ध भएपछि बङ्गलादेशमा 47 वर्ष पछाडि पनि संक्रमणकालीन न्यायलाई उधारेर 22-23 वर्ष 24 वर्ष मन्त्री भएका मान्छेहरूमा मृत्युदण्ड दियो। हामीलाई मृत्युदण्ड नेपालमा छैन, हामीले त मृत्युदण्ड दिनुपर्छ भनेको छैन, तर कारवाहीको प्रक्रिया अगाडि बढेको हुनाले आजका 10 वर्षमा अहिले हामीले देखेका अहिले भएका नेताहरूको सबैको राजनीतिक आयु सकिन्छ भनेपछि त्यहाँ भनेका हामी जस्ता क्लिन इमेज र पढे लेखेका मान्छे पनि पुग्नुपर्ने अवस्था हुनसक्छ भनेपछि त्यसले काम गर्ने अवस्था हुन्छ। नेपालमा तपाईँले भने जस्तै म जस्ता मान्छेहरू पनि छन् जुन कुनै पनि राजनीतिक पार्टीले क्रेन लाएर मलाई यहाँ पठाएको होइन, विशेषज्ञको हैसियतले यहाँ पठाएको छ हामी काम गर्न। हामीले मोडल दिनका लागिलाई काम पुनः हुनुपर्छ भन्ने छैन, मोडल दिएर तपाईँले स्टोरी जुन हुन्छ नि कथा हुन्छ त्यो चाहिँ पूर्ण रूपले उतारिदिनु भयो अनि मेमोरी लस हुने हुन्छ, जस्तो भनौँ न बाबुआमा मर्नेदेखि लिएर पुरानो कुरा हुँदै बिर्सदा जाने कुराहरू त्यसलाई पनि मात्रै प्रिजर्भ गर्नु र प्रमाणहरू नष्ट हुनुबाट बचायौँ भने विश्वको मोडल क्रिएट गर्नका लागिलाई हामीले उजुरी हामीसँग जति सङ्ख्यामा छ ती सङ्ख्यालाई वृहत अनुसन्धानको लागि एन्टिमर्टम तथ्याङ्क सङ्कलन मात्रै गर्यो भने विश्वको मोडल भइहाल्दो रहेछ। त्यो विश्वमा आजका मितिसम्म सबै बेपत्ता परिवारको बेपत्ता पीडित परिवारको बेपत्ता हुनेहरूको आजसम्म एन्टिमर्टम डाटा कलेक्सन गरिएको अवस्था छैन, त्यति मात्रै गर्दा पनि कलेक्सन हुँदो रहेछ भनेपछि त्यसका लागि लागेको छ। तपाईँले एउटा प्रश्न चाहिँ दुईवटा शक्तिको बारेमा इङ्गित गरिराख्नु भएको छ, मैले तपाईँलाई सोध्नुभयो उत्तर पनि दिनुपर्छ। इतिहास साँची छ, हिजोको दिनमा एउटा शक्ति सरकारमा बसेर माओवादीको टाउकाको मूल्य तोक्ने र एउटा शक्ति माओवादी तत्कालीन युद्धरत माओवादी चाहिँ टाउको लुकाउन जङ्गल पस्ने शक्तिहरू मिलेको अवस्था हो। तपाईँले अघि त्यो इन्डिकेट पनि गर्नुभएको थियो भनेपछि त्यस्तो अवस्थाका दुइटै शक्तिहरू यही संक्रमणकालीन न्यायकै कारणले तँलाई पनि कारवाही हुनसक्छ मलाई पनि कारवाही हुनसक्छ दुइटै मिलिन भने हामीलाई दुइटैलाई सक्न सक्छौँ भनेर एक अवस्थामा उनीहरू मिलेको अवस्था थियो एउटा। र त्यसको साथसाथमा हामीले भन्नै पर्ने कुरा के छ भने हेर्नु होला नोभेम्बर 4, 2015 जेनेभामा मानवाधिकार परिषदको 23 सम्मेलनमा भारतले सम्म नेपालमा के भनेको अवस्था छ भन्दाखेरि पीडकलाई कानुनी दायरामा ल्याउन सकिन्छ कि सकिँदैन आयोग मार्फत भनेर प्रश्न उठाएको छ। भनेपछि दुईटा एउटा टाउकाको मूल्य तोक्ने एउटा टाउको लुकाउने शक्तिलाई भारतले ल्याएर तिमीहरूलाई कारवाही नहोस् भनेर जोड दिएको अवस्था हो। त्यो कारणले हामीसँग जोडिएको यो आन्तरिक मात्रै कुरा छैन, अन्तर्राष्ट्रिय रूपले एउटा शक्ति चीनलाई घेर्ने र भारतलाई हेर्नका लागि नेपाल बस्न खोजेको छ, अर्कोतिर भन्दा भारत जस्ता शक्तिहरू चाहिँ यी मान्छेहरूलाई बार्गेनिङको पोइन्टको रूपबाट
त्यो विषय त हाम्रो पनि डरमर्दो विषय होला नि त। अन्तर्राष्ट्रिय शक्तिहरूले चाहिँ एउटा पक्षलाई कारवाही गराउन खोज्ने, जस्तै भारतकै प्रसङ्ग उठाउनुभयो तपाईँले, त्यो चाहिँ जति बेला चाहिँ नेपाल र भारतको सम्बन्ध चाहिँ एकदम तितो अवस्थामा पुगेको थियो, उसले चाहिँ नेपालमा भएका डेभलपमेन्टहरूलाई रुचाएको थिएन, त्यो कुरालाई चाहिँ उजागर गर्न एउटा झस्काउनका लागि यो पनि गरिदिन्छौँ है भनेर चाहिँ देखाएको कुरो मात्र पनि हुन सक्ला नि त
होइन। माओवादी एक जमानामा भारत विरुद्ध भएर धेरै उत्ताउलो भएको अवस्था थियो, हेर्दाखेरि उनीहरूको विचारमा भारतले यसरी बुझ्यो, यो धेरै उत्ताउलो भयो भनेपछि यसलाई ठिक ट्र्याकमा भारतले हेर्दा कसरी ल्याउन सकिन्छ भन्ने हेर्दा हेर्दै उसले चाहिँ अहिले संक्रमणकालीनको इस्यु ल्यायो। कुमार लामा एउटा प्रतिनिधि पात्र मात्रै हुन्, तर कुमार लामा जस्तो सबैको अवस्था त्यही हुन्छ भनेर भारतले त्यो एउटा चित्रण गर्न खोजेको अवस्था छ। यसले मैले के मात्रै भनेको भने नेपालमा जे जस्तो हुन्छ पीडित जो जस्तो अवस्थामा भए तापनि पीडकलाई आफ्नो ग्रिपमा ल्याउनका लागिलाई संक्रमणकालीन न्यायको कुरा गर्नु दुईटा आयोगहरूलाई उनले बार्गेनिङ पोइन्टको रूपबाट राखेकोले कारणले पनि नेपालका पीडितहरूले न्याय पाउन कठिन हामीले देखेको अवस्था छ। त्यसैले हामीले सूचना हामीले सङ्कलन गरेर इतिहास बनाइदिँदैछौँ। इतिहास बनाएपछि 10 वर्ष पछाडि बन्ने सरकारले पनि फेरि त्यसलाई निरन्तरता दिन सक्छ अध्ययनको प्रक्रिया, किनभने सबै कुरा सिस्टममा आइसकेर सूचना लिक नभइसकेर प्रमाणहरू सङ्कलन भइसकेको अवस्था मेमोरी लस नभइसकेको अवस्था र स्टोरी पूर्ण रूपले हुने बित्तिकै त भोलि पनि काम हुन सक्ने अवस्था छ। त्यसका लागि हाम्रो पहिलो दायित्व बेपत्ता पारेका व्यक्तिको छानबिन आएको पहिलो दायित्व भनेको नि हामीले पीड़कलाई न्याय दिने कुराहरूमा सूचना संकलनलाई संरक्षित रूपले एक ठाउँमा राख्न मात्रै पाइयो भने पनि सफलता हुन्छ भन्ने हामीले ठानेका छौँ।
त्यो काम मङ्सिरसम्म सकिन्छ, तपाईँले मङ्सिरसम्म सकिन्छ भन्नुभयो,
किनकि त्यो माघ 27 मात्र हाम्रो,
हामीले मङ्सिरसम्ममा भग्ने प्रोजेक्सनै गरेका छौँ। हाम्रा अब चैतबाट हाम्रा कर्मचारी साथीहरू हामी पनि साथसाथमा त्यो एन्टिमर्टम तथ्याङ्क संकलन भर्नका लागि प्रत्येक पीडितको घर आँगनमा पुग्छौँ। जिल्लामा हामीले बोलाउने प्रयास गर्छौँ, उहाँहरूलाई दुई चार पैसा सरकारले पैसा पनि दिन्छ, आते जाते खर्च दिने व्यवस्था ऐनमा व्यवस्थापन छ। जो सक्नुहुन्छ हामी जिल्लामा स्थानीय शान्ति समितिको कार्यालयमा बोलाउँछौँ। यदि त्यहाँ आउन सक्नु भएन भने जो जो आउन सक्नुहुन्न उहाँहरूका आउन नसक्ने परिवारका लागि हाम्रा कर्मचारी साथीहरू हामीहरू उहाँहरूको पीडितको घर आँगनमै गएर त्यो तथ्याङ्क संकलन गर्ने काम गर्छौँ। त्यो 25 पेजको एन्टिमर्टम तथ्याङ्क संकलन गर्ने काम गर्छौँ। यसैले हामीले भन्नुपर्दाखेरि के छ भन्दाखेरि समयमा सक्ने कुरामा हामी लागेकै अवस्था हो, तर सरकारले त्यहाँ फिल्डमा जानका लागि पैसाको व्यवस्थापन गर्नु पर्यो, फिल्डमा खटिने कर्मचारीको लागि पैसाको व्यवस्थापन गर्नु पर्यो। हामीसँग कर्मचारीहरू कम भएको कारणले हामीले फिल्डमै कर्मचारीहरू नियुक्ति गरेर हामीले भनौँ न उहाँहरूलाई तालिम पनि दिनु पर्ने हुन्छ, त्यसको पनि व्यवस्थापन गर्नु पर्यो। भनेपछि सरकारले स्रोत र साधन जुटाइदिने हो भने अझै पनि हामी त्यो प्रतिबद्ध छौँ, एउटा कुरो। दोस्रो कुरो, कतिपय अवस्थामा हामीलाई हाम्रा हामीले सूचना हिजोको दिनमा उजुरी दिन पाएन, थाहा नै पाएन, हामी विदेशमा छौँ भनेको कारणले अस्ति फागुन 15 गतेबाट चैत 15 गतेसम्म फेरि पनि पीडित परिवारलाई उजुरी स्थानीय शान्ति समिति 75 जिल्लाबाट दिन र आएको केन्द्रीय कार्यालयमा दर्ता गर्नका लागि चैत 15 गतेसम्मका लागि उजुरी पनि हामीले खोलेको अवस्था छ।
अब यो छानबिन सकेपछि कारवाहीको लागि सिफारिस हामी कसरी गर्छौँ, किनकि त्यो मसौदा कानुन नै बनिसकेका छैन। अब यो महान्याधिवक्ता कार्यालय मार्फत जान्छ कि हामीले सिधै सरकारलाई चाहिँ प्रतिवेदन दिन्छौँ?
दुईटा अवस्था छ। पहिलो कुरो त हाम्रो मूल रिपोर्ट प्रधानमन्त्रीलाई बुझाउँछौँ हामीले, होइन, राष्ट्र प्रमुखलाई कार्यकारी प्रमुखलाई बुझाउनु पर्ने हुन्छ, त्यसरी बुझाउँछौँ। भन्दाखेरि पीडकलाई कारवाहीको लागि सिफारिस गर्दा महान्याधिवक्ताको कार्यालय मार्फतबाट गर्छौँ। तर महत्त्वपूर्ण कुरा के छ भने त्यो कारवाहीका लागि सिफारिस गर्नुभन्दा पहिले नै हाम्रो ऐनमा विशेष अदालत गठन गर्नुपर्छ। यही 10 वर्ष जनयुद्धको संक्रमणकालीन न्यायको पीडकहरूलाई कारवाहीमा ल्याउनका लागि भन्ने अवस्था छ, त्यो गठन हुनुपर्ने अवस्था छ, त्यो पनि गठन भइराखेको अवस्था होइन। त्यसै कारणले गर्दाखेरि हामीले पीडकलाई कारवाहीका लागि सिफारिस गर्दा गर्दै पनि त्यो कार्यान्वयनै हुन्छ भन्ने कुरामा चाहिँ हामीलाई पनि त्यति पूर्ण विश्वास भइसकेको अवस्था छैन।
जस्तै यो साबिक जुन एन कानुन छ नि, हाम्रो दैनन्दिन चलिरहेको त्यो कानुनको आधारमा चाहिँ यो द्वन्द पीडितहरूलाई न्याय दिन सक्ने अवस्था वा उहाँहरूले न्याय पाउने अवस्था चाहिँ कतिको सम्भावना?
होइन, यस्तो छ, यसमा चाहिँ अब संक्रमणकालीन न्याय भन्ने कुरा एउटा विशेष परिस्थितिमा सिर्जित हुने, यहाँ नेपालमा मात्रै होइन, यो दोस्रो विश्वयुद्ध पछाडि हिटलर र हिटलरका नजिक रहेका साथीहरू जस्तो जोसेफ गोएबल्स जस्ता मान्छेहरूलाई कारवाही गर्ने प्रक्रियामा नोरेम्बर ट्रायल भनेर जर्मनीबाट सुरु भयो, भोलि त्यसको साथसाथमा अन्तर्राष्ट्रिय मिलिटरी सैनिक अदालत पनि गठन भयो। त्यसरी जाँदा जाँदा ग्रिसमा 1973 संक्रमणकालीन न्याय सुरु हुँदै हुँदै 94 आएर दक्षिण अफ्रिकामा त्यो कार्य अगाडि बढेको अवस्था छ, हुँदाहुँदै अहिले हामी नेपालमा छौँ। संक्रमणकालीन न्याय भनेको विशेष परिस्थितिमा भएको धनजनको क्षति र त्यसको न्यायका लागि गरिने प्रावधान भनेको नियमित ऐन कानुन भन्दा खुकुलो हुन्छ, पीडकहरूले कम कारवाही पाउने र खुकुलो हुने भएको कारणले नै संक्रमणकालीन न्याय र अहिलेका नियम कानुन फरक छन्। अहिलेका नियम कानुन अनुसारले चाहिँ हो भन्दाखेरि त कसैले बेपत्ता कसैलाई पारो भने जन्मकैद, ऊ जीवनभर जेलमा बस्नुपर्ने अवस्था हुन्छ। कसैले कसैलाई हत्या गर्यो भने पनि जन्मकैद, त्यो जीवनभरि बस्नुपर्ने अवस्था हुन्छ, कर्तव्य ज्यान अन्तर्गत पर्न सक्छ। त्यही कारणले ती आकर्षित नहुने हुनाले नै हामीलाई अहिले नेपालको अहिलेको संक्रमणकालीन शान्तिको प्रक्रियाको अवस्थामा आवश्यक पर्ने संक्रमणकालीन ऐन र नियमका लागि हामीले सरकारलाई निरन्तर रूपले दबाब दिइरहेका छौँ र त्यसका लागिलाई हामीले मिडियालाई धन्यवाद दिनुपर्छ। मिडियाले धेरै सकारात्मक रोल भनौँ न हाम्रा पीडित आदरणीय दाजुभाइ तथा दिदी बहिनीमा पुर्याउने काम गरिरहेको अवस्था छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य एवं प्रवक्ता विष्णु पाठक। आजको कार्यक्रमको पहिलो भागमा वैशाख 31 गते हुने चुनावको तयारी निर्वाचन आयोगले कसरी गरिरहेको छ, पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नहुँदा कस्ता समस्या परेका छन् भन्नेबारे छलफल गर्यौं। त्यस्तै कार्यक्रमको दोस्रो भागमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य एवं प्रवक्ता डाक्टर विष्णु पाठकसँग आयोगले गरिरहेको काम कारवाही र भावी योजनाबारे कुराकानी गर्यौं। उहाँहरूसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बलिन्द नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।